ਲੈ ਕੇ 60,000 ਡਾਲਰ ਤੱਕ ਦੀ ਗ੍ਰਾਂਟ ਮਿਲ ਸਕਦੀ ਹੈ। ਇਹ ਪੈਸਾ ਤੁਹਾਡੇ ਅਕਾਊਂਟ ਵਿੱਚ 3 ਹਫ਼ਤਿਆਂ ਦੇ ਅੰਦਰ ਅੰਦਰ ਆ ਸਕਦਾ ਹੈ। ਇਹ ਗੌਰਮੈਂਟ ਗ੍ਰਾਂਟ ਸਰਵਿਸ ਓਨਟੈਰੀਓ, ਅਲਬਰਟਾ ਅਤੇ BC ਵਿੱਚ ਉਪਲਬਧ ਹੈ। ਹੋਰ ਜਾਣਕਾਰੀ ਲਈ ਸ਼ਾਵੇਜ਼ ਦੇ ਨਾਲ 647-769-0241 647-769-0241।
काश पैसे घर भेजना आसान और सुविधाजनक होता। CIBC ग्लोबल मनी ट्रांसफर के जरिए आपके प्रियजन उसी दिन कैश पिकअप सर्विस के साथ लोकल मनीग्राम एजेंट से कैश उठा सकते हैं। इसका मतलब है कि वे कैश उसी दिन ले सकते हैं जैसे कि ये दिन और ये दिन। अगर आप खुशियां बांटने जा रहे हैं तो $0 CIBC ट्रांसफर फी के साथ कैश पिकअप सर्विस के जरिए भेजें। CIBC.com/cashpickup पर जाएं। शर्तें और CIBC फॉरेन एक्सचेंज रेट्स लागू। CIBC, एम्बिशंस मेड रियल।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो, मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो। ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लॉजी 3G लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 519-622-0660 या quicktrucklube.com। QTL, बिकॉज वी केयर।
ਕੀ ਤੁਸੀਂ ਆਪਣੇ ਘਰ ਅਤੇ ਆਟੋ ਇੰਸ਼ੋਰੈਂਸ ਦੇ ਰਿਨਿਊਅਲ ਕਰਵਾਉਣਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਤੁਸੀਂ ਚੰਗੀ ਕੀਮਤ ਵੀ ਤਲਾਸ਼ ਰਹੇ ਹੋ, ਤਾਂ ਫਿਰ ਘਬਰਾਉਣ ਦੀ ਲੋੜ ਨਹੀਂ। ਤੁਸੀਂ ਜਾਓ ਆਲ ਸਟੇਟ ਐਜੈਕਟ ਏਜੰਸੀ ਦੇ ਰਾਜਾ ਮੁਦੱਸਰ ਕੋਲ। ਤੁਸੀਂ ਇੱਕ ਘਰ ਤੇ ਦੋ ਕਾਰਾਂ ਦੀ ਇੰਸ਼ੋਰੈਂਸ ਕਰਵਾ ਕੇ ਇਹਨਾਂ ਤੋਂ $1,775 ਦੀ ਬਚਤ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ। ਹੁਣੇ ਸੰਪਰਕ ਕਰੋ ਰਾਜਾ ਮੁਦੱਸਰ ਨੂੰ 647-290-3773 ਯਾਨੀ 647-290-3773।
अपनी कम्युनिटी दा सब तो वड्डा, वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747471।
चांदनी बैंक्वेट हॉल,
इंटेलिजेंट चॉइस लोकेशंस, साउंड सिस्टम इनोवेशंस, चांदनी बैंक्वेट हॉल।
30 years ऑफ हॉस्पिटैलिटी एक्सपीरियंस, कॉर्पोरेट इवेंट, एग्जीबिशन, एक्सपो और एनी सेलिब्रेशन।
सारे पैकेज का नाम चांदनी बैंक्वेट हॉल, आज ही कॉल कीजिए 437-218-8734, chandnihalls.ca।
यूं ही चला चल रही, यूं ही चला चल रही प्लानिंग फॉर वेकेशन।
हवाई टिकट की कीमतें तो आसमान को छू रही हैं।
अरे मेरे लिए कोई डील तो देखो।
और मशीन के बजाय रिप्रेजेंटेटिव से बात करें।
है ना एयरविंग ट्रेवल, होलसेल रेट, पाकिस्तान, इंडिया और मिडल ईस्ट, एवरीवेयर वेयर यू वांट टू ट्रेवल।
एक्सीलेंट एक्सीलेंट।
पर्सनलाइज्ड ट्रेवल सॉल्यूशंस, अफोर्डेबल, इजी एंड डिस्काउंटेड एयरफेयर्स।
Airwing Travel and Tours, 905-272-2300,
905-272-2300।
दांतों का कोई भी मसला हो या करानी हो डेंटल क्लीनिंग, डॉक्टर फयाज एंड एसोसिएट्स आपकी पहली चॉइस। पैराडोंटिक्स, ऑर्थोडोंटिक्स, डेंटल इम्प्लांट, कॉस्मेटिक डेंटिस्ट्री एंड मच मोर। वार्म एंड फ्रेंडली एटमॉस्फेयर जहां आप अपनी जबान में अपनी तकलीफ बयान कर सकते हैं। आपके पास डेंटल इंश्योरेंस है या नहीं, कोई मसला नहीं। स्कारब्रो में एक और मिसिसागा की दो लोकेशंस पर आपको सर्व करते हैं। अपॉइंटमेंट के लिए अभी कॉल कीजिए 9052325678 मिसिसागा, 416-757-9999 स्कारब्रो।
क्या आपकी फैमिली में मसाइल चल रहे हैं और हालात आपको लेके जा रहे हैं डाइवोर्स की जानिब, या आपका प्यारा बिना विल लिखे या विल लिखकर आपको छोड़ के जा चुका है। विल के मुतालिक कोई भी काम हो या आपको चाहिए ट्रस्टीशिप सर्टिफिकेट, या आपकी रियल स्टेट क्लोजिंग नजदीक है और आप हैं एक तजर्बेकार लॉयर की तलाश में, इन तमाम कामों के लिए आपकी मदद के लिए एक बाएतमाद इदारा मलिक लॉ ऑफिस बैरिस्टर्स एंड सॉलिसिटर्स मोहम्मद अतीक मलिक आपकी तमाम कानूनी मसाइल में आपकी रहनुमाई करेंगे। GTA में दो लोकेशंस, मिसिसागा 168 क्वीन स्ट्रीट साउथ यूनिट 201, इन स्कारब्रो 1825 मार्कम रोड यूनिट 205। कॉल टुडे मलिक लॉ ऑफिस 9052914455 9052914455।
खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं तो न सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 4164600157।
कहते हैं कि माया को खींचे माया कर कर लंबे हाथ। हैरिसन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल कमर्शियल मॉर्गेज रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लेंडर्स के साथ डीप ताल्लुक आते हैं कि आपको फाइनेंसिंग का बंदोबस्त हो जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे। हैरिसन जी बड़ी कमाल की तिकड़म लड़ा सकते हैं, बस आप कॉल कर लीजिए और पैसे का रेंज हो जाएगा $228 से $1000 महीना कैसे बचा सकते हैं। कॉल हैरिसन नाउ 6472281000228 1000 हैरिसन ऑफ मेजेस्टिक मॉर्गेजेस।
BNK proudly brings you Big Pigment Durham Summerfest 2024 at 500 Victoria Street, West Midway. Mark your calendars for August 31st and September 1st. Day one will feature the incredible and legendary live in concert with full band. Enjoy free parking at admission. For sponsorship, booth booking, and limited VIP tickets, contact us at 416-897-1683 or info@bnkevents.com.
इन सब कामों के लिए तो मुझे बैक होम ही जाना पड़ेगा।
कौन से काम?
वही, बेटे की शादी सर पर है और ज्वेलरी का खास काम अभी तक नहीं हुआ।
बस इतनी छोटी सी बात, पायल ज्वेलर्स पे हर किस्म की ज्वेलरी है और वो स्पेशलाइज करते हैं इन सब में ही, दुबई, सिंगापुर, इंडिया, पाकिस्तान और यहाँ की तमाम लेटेस्ट ज्वेलरी।
मुझे उनका एड्रेस बताओ, मैं आज ही ये काम जाके करवाती हूँ।
जी जी बिल्कुल, पायल ज्वेलर्स का एड्रेस है 2720 नॉर्थ पार्क ड्राइव यूनिट 42 ब्रैम्पटन। पायल उसके असलम भाई को कॉल करें ना एट 9057907879 दैट इज 9057907879।
भाई सस्ता ला ला, इंज कर तू 6 दी बजाय 5 ले ला।
ओहो सरला भैन जी, कैनेडा आ गए तुसी, इत्थे सब्जियां पिछे बारगेन करन दी लोड़ नहीं क्योंकि एशियन फूड सेंटर ते वधिया फ्रेश ग्रोसरी फ्रूट्स दाला सब्जियां सब कुछ बहुत घट कीमत विच मिलदा।
ए है जी एशियन फूड सेंटर, इंडो कैनेडियन ग्रोसरीज, फल फ्रूट दाला सब्जियां दी वन स्टॉप शॉप, नाले साडे कोल इंडिया वाले भांडे प्लेटां बाटियां सब कुछ मिलदा। साडी सारियां ही लोकेशंस ते सोहणियां सोहणियां रखड़ियां दी बेशुमार वैरायटी भी है। एशियन फूड सेंटर दियां ओंटारियो विच 9 लोकेशंस विचों जिथे मर्जी आ जाओ।
ਇੰਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ, ਹੁਣ ਅਪਲਾਈਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ।
ਹਾਂਜੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਈਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਸਿਸ ਤੇ, ਜਿੱਥੇ ਫ੍ਰਿਜ, ਸਟੋਵ, ਡਿਸ਼ਵਾਸ਼ਰ, 3 ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ, ਐਨਰਜੀ ਸੇਵਰ, ਐਨਰਜੀ ਸਟਾਰ, ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ, ਸੈਮਸੰਗ, ਪੈਨਾਸੋਨਿਕ, ਸ਼ਾਰਪ, ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਦ ਲੋਐਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦ ਟਾਊਨ, ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਸਿਸ ਤੇ। ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਸਿਸ 801 Bowie Drive West Brampton, ya call karo 905-450-2828 905-450-2828।
ओपन माइक कैफे एंड कुजीन, जहां आपको मिलेंगे मजेदार खाने जैसे कि लाहौरी गोट कड़ाही, शिनवारी गोट कड़ाही, निहारी, हलीम, पाए, बिरयानी, سیخ کباب، چکن تکہ، شورما، پیزا اور مزیدار لاہوری چھولے، پالک پنیر اور بہت سی ویجیٹیرین آپشنز۔ اوپن مائک کیفے اینڈ کوزین، وہی دیسی انداز اور وہی دیسی ذائقہ۔ 1310 دندار سٹریٹ ایسٹ، مسیساگا، یونٹ 3۔ آرڈر ناؤ، کال 416-526-6800۔
جی سامعین ناظرین، السلام علیکم و رحمۃ اللہ وبرکاتہ، کیسے ہیں آپ لوگ؟ امید ہے خیر و خیریت سے، خوش و خرم و صحت مند ہوں گے۔ بھائی آج بھی ہمارا اور آپ کا ساتھ رہے گا 8:15 تک۔ جی ہاں، 8:15 تک آپ نے ہمیں ساتھ رہنا ہے۔ آج وینسڈے کا دن ہے، اگست کی 7 تاریخ ہوئی، لکی سیون اگست کی 7 تاریخ، اور 24 ڈگری ٹیمپریچر ہمارے محلے میں ہے۔ آج آگے بڑھیں گے تو سب آگے کیا ہونے والا ہے، آگے ہم آپ کو بتاتے ہیں اگلے 5 دن کی۔ کل 27 ڈگری ٹیمپریچر ہوگا، اور سیٹرڈے کو 29 ڈگری ٹیمپریچر، سنڈے کو 28، منڈے کو 27 اینڈ ٹیوزڈے کو 24۔ ایک چیز نوٹ کیا آپ نے کہ اب یہ 20s means early 20s میں آ رہے ہیں آپ، 24, 25, 27، بس یہ سمجھ لیجیے یہ مہینہ ہے، جتنا انجوائے کرنا کر لیں۔ اس کے بعد ایک نشانی ہوتی ہے اس کی، اور وہ نشانی کیا ہوتی ہے؟ وہ یہ کہ ابھی آپ کو 15 تاریخ سے، میں 15 یا 16 سے وہ شروع ہوتی ہے ہماری کینیڈین ایگزیبیشن ٹورانٹو میں، سی این ای لگتی ہے، اور جب سی این ای ختم ہو رہی ہوتی ہے، فرسٹ ویک آف سپٹمبر جب وہ سی این ای ختم ہوئی اور لانگ ویکینڈ آیا، اور لانگ ویکینڈ کے فوری بعد جو ہے بچے اسکول چلے جاتے ہیں، تو ایک انڈیکیشن آ گئی کہ بھائی ہاں اب سردیوں کا موسم آ گیا ہے، بھائی اب ذرا سمجھ جانا چاہیے، کیونکہ اب جو ہے سردیوں کا موسم آ گیا ہے، تو ذرا سردیوں سے ذرا بچ کے رہے۔ تو پھر لوگ کیا کرتے ہیں کہ ابھی 29, 30, 31, 32, 33, 34 تک بھی کیا، اور اس کے بعد اب آل آف اے سڈن جب سردی آئے گی، تو اس لیے اللہ سبحانہ وتعالیٰ بھی کیا کرتے ہیں کہ ہلکے ہلکا ہمیں دیتے ہیں سردی۔ تو جو 3rd week of August ہوگا، اس میں سویٹر پہننا ہوگا آپ نے۔ اس کے بعد پھر 4th week of August ہوگا، اس میں ہلکی سی جیکٹ پہننی ہوگی۔ پھر جب آپ آخری کچھ دنوں میں سی این ای جائیں گے، تو سی این ای جانے کا مقصد یہ ہو گیا کہ اس وقت آپ ذرا تھوڑے سے گرم کپڑے پہن کے جائیں گے، کیونکہ یہ لیک کے ایک دم برابر میں ہے سی این ای، اور لیکن ہر چیز ایک دم سیٹ ہے، میں آپ کو بتا رہا ہوں۔ تو وہاں سے پھر جناب آپ نے پہنچ جانا ہے کہاں پر، لیک کے پاس، اور وہاں پر آپ کو ذرا سردی لگے گی۔ تو پھر بچے جب اسکول جانا شروع کریں گے، تو صبح صبح آپ دیکھیں گے وہ بھی ذرا گرم کپڑے، گرم جیکٹ وغیرہ پہن کے جائیں گے، مینس کہ سردیوں کا اسٹارٹ ہو گیا۔ اور بڑے ٹائم پہ آتی ہے ہر چیز، ایوری تھنگ از کیلکولیٹڈ، اور کیا نظام ہے اللہ سبحانہ تعالیٰ کا، سبحان اللہ۔ آپ ویسے تو 24 گھنٹے ہمارا پروگرام ای آواز آپ ٹی وی پہ دیکھتے ہیں، اور ساز و آواز براڈ کاسٹنگ کی جانب سے آپ ریڈیو پہ سنتے ہیں، اور اگر آپ نے کلیئر کٹ فرسٹ کلاس آپ نے سنا ہے، تو سب آپ لگائیے 6478724900، کوئی میرے اسٹوڈیو میں آیا، بڑی جلدی میں آیا کہ یار بڑی جلدی سے میں آ جاؤں یہاں پر، کیونکہ ٹائم بہت ضائع ہو گیا ہمارا۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔
نہ تو میں جلدی سے آئی ہوں، میں اپنے سارے کام کر کے آئی ہوں۔
ہاں جی
حاجی بھائی، اٹ ٹک می، آپ کاؤنٹ کریں، 1997 سے لے کے آج تک، ٹھیک ہے، راج کی میں نے کٹ کھائی ہے یہاں پہ، ٹھیک ہے،
مجھے بس آپ صرف نام بتا دیں،
نہیں
کٹ ماری
ہے، راج کی کٹ کھائی ہے۔ اس لیے ڈونٹ پلے گیم وتھ می، کیونکہ جہاں سے آپ آ رہے ہیں نا،
وہاں کی پرنسپل میں تھی،
نہیں وہاں زندگی کی، کیونکہ مار کھانے کے بعد میں، مجھے اچانک یہ جگہ نہیں ملی، میں مار کھا کے آئی،
اللہ کا لاکھ لاکھ شکر ہے۔
تو میں جلدی بالکل نہیں آئی،
ایکچولی یہ اس سوال کا جواب تھا، یہ
ہمارے ہاں ہماری بہت اچھی لڑکی، بہت پیاری لڑکی فرام رومینیا، جس نے ہماری زندگی کو آسان کیا ہوا تھا، کیونکہ جب وہ کلیننگ کر کے جایا کرتی ہوتی تھی، تو منڈے کو آ کے مزہ آ جایا کرتا تھا، تو شی ہیڈ ٹو گو ان ارجنس ٹو بیک ہوم، تو ہم وی آر ڈیفینیٹلی اسٹک، تو نئے اسٹاف کی تلاش میں آج کل چلے پھر رہے ہیں، تو ایک مرغی پھنس گئی میرے پاس، شی از کمنگ ٹو مورو ان شاء اللہ. اینی ویز پروگرام میں آپ تمام کا خوش آمدید. میرے اینی ویز سے بہت سے لوگوں کو تکلیف بھی ہوتی ہے
تو آپ اس کو چینج کر دیں.
نہیں وہ زندگی میں اب
اینی وے وہ میرا طریقہ.
بہرحال پروگرام میں آج ایک سب سے بڑی خبر تو ایک دو خبریں امپورٹنٹ خبریں ہیں. آپ کو پتہ ہی ہوگا کہ پاکستان میں ایک امریکن جرنلسٹ تھے جو اڈیالہ جیل کے آس پاس پھر رہے تھے اور عمران خان صاحب کی سسٹر جو ہیں وہ ان کے ساتھ ہی واز ٹرائنگ ٹو گیٹ ان ٹو اڈیالہ جیل اور اداروں کو بھی پتہ چل گیا. اب ملک میں سیکیورٹی اتنی بھی ماڑی نہیں ہے کہ تعلق پتہ نہ لگے تھا سجے کبھی کی ہو رہے ہیں. ایک بات میں ویسے بتاؤں شاباش دینے والی ہے پاکستان کی فوج کو, کام بڑے بڑے کر لیتے ہیں. وہ الگ بات ہے کہ اپنے ملک میں صحیح کام نہیں کر رہے مگر کام بڑے بڑے کر لیتے ہیں. میں چھوٹا سا ایک لڑکا ہوں پر کام کروں گا بڑے بڑے. تو وہ جناب اس جرنلسٹ کو امریکن جرنلسٹ ہے انہوں نے الٹیمیٹلی لاہور میں آ کے ریڈ کیا. اڈیالہ جیل کے پاس سے ہی انٹرویو انہوں نے قلم کر لیا مگر انڈیا اس کو بہت ہائی لائٹ کر رہا ہے اور پانچ گھنٹے میں انہوں نے ان کو پاکستان چھوڑنے کا کہا کہ بچہ یہاں سے گول کرو بوریا بسرا. میں یہاں یہ کہتی ہوں کہ میں آپ ہم تمام جب ایک گھر سے تعلق رکھتے ہیں. ہمارے نا ایک یہاں ٹورنٹو میں ملنے والے ایک دن وہ میرے ساتھ ان کی ایک ملاقات ہوئی تو وہ کہنے لگے کہ اگر میرے بچوں کو میں نے اپنے بچوں کے لیے بڑی قیمت ادا کی ہے بڑی قیمت چکائی ہے میں نے اپنے بچوں کی تربیت بہترین کی ہے اور اگر کوئی ایک شخص میرے بچے کو غلط مشورہ دے تو میں دوبارہ کبھی اس کی شکل نہیں دیکھوں گا اور دوبارہ کبھی اس کو اپنے گھر کی دہلیز کے پاس پھٹکنے نہیں دوں گا. تو صاحب یہی حال ملک کا ہے اور اگر آپ اپنے ذاتی مقاصد کے لیے باہر کے لوگوں کو انوالو کرتے ہیں تو دیٹ از رانگ از رانگ. بہرحال پاکستان کے اداروں نے ان کو جو جرنلسٹ تھے ان کو پانچ گھنٹے میں پاکستان پھر چھوڑنے کا کہا. میرے پاس پوری کی پوری اس کی ڈیٹیل تو ہے مگر ظاہر ہے اس کو ہائی لائٹ کون کر رہا ہے, انڈین میڈیا اس کو زیادہ ہائی لائٹ کر رہا ہے. اب کہاں تک یہ درست ہے اور کہاں تک غلط ہے اس کے بارے میں کچھ نہیں وہ کہہ سکتی. یہ امریکن جرنلسٹ ہے اور کہا جاتا ہے کہ یہ اس کا لاسٹ نیم جو چارلز گلاس اس کا نام تھا. ریسنٹلی اسپاٹڈ اڈیالہ جیل کے بعد ان کو دیکھا گیا تھا. جناب ان کی بہن علیما خان کے ساتھ تھے اور پھر اسلام آباد بیسڈ میں ایک ریزیڈنس پہ تھے. زاہد حسین ایک جرنلسٹ ہیں جن کے ساتھ انہوں نے قیام کیا ہوا تھا. جب یہ اپنے گھر پہ ہی تھے تو پولیس نے ان کے گھر کو وزٹ کیا اور تقریباً دوپہر کے قریب اور ان کو کہا گیا کہ فوری طور پر آپ پاکستان چھوڑ دیں. شام 5 بجے تک کا ان کو وقت دیا گیا. گلاس نے کہا کہ میں 5 بجے تک آپ مجھے کہتے ہیں میں یہ ملک چھوڑ دوں, میں فلائٹ میں کہاں سے دوں گا اور میری لگیج جو ہے وہ بھی میرے پاس نہیں ہے. بہرحال جو اے ایس پی اس نے آفر کیا کہ میں آپ کو کمپنی کرتا ہوں ہوٹل تک, آپ اپنی لگیج وہاں سے لے لیجئے گا اور اس کے پاس ابوظہبی کی فلائٹ 4 بجے ابوظہبی کی فلائٹ جو ان کو لیں اور فوری طور پر ملک کو چھوڑ دیا جائے. It was reported that Glass will initially taken to his lodging and collect his luggage and then deported to the Middle East. بھیج دیا گیا تھا. اب اس کو بہت سے لوگوں نے کور بھی کیا. ایکس کے اوپر مرزا شہزاد اکبر صاحب نے کہا دیر آر رپورٹس آف ڈیپوٹیشن آف اے برٹش جرنلسٹ چارلز گلاس ہو واز وزٹنگ پاکستان ٹو سی عمران خان ان اڈیالہ پرزن. آپ مجھے بتائیے گا کہ آپ کے کتنے جرنلسٹ پہنچے ہیں آج تک انڈیا امریکہ میں آپ کے کتنے جرنلسٹ پہنچے ہیں یا برطانیہ میں آپ کے کتنے جرنلسٹ پہنچے ہیں جنہوں برطانیہ کو گورنمنٹ سے متعلق جو چیزیں تھیں ان کو انٹرویو کرنے کا موقع دیا. اف یو ہیو اینی ایگزامپل ڈو لیٹ می نو. اگین میں نے ہمیشہ کہا میرے لیے میرا صرف پاکستان امپورٹنٹ ہے, نتھنگ ادر دین دیٹ. میں آپ ہم تمام لوگ بعض اوقات یہ سمجھتے ہیں کہ میرے بغیر دنیا چلنے کی نہیں مگر یہ دنیا اسی طرح چلتی رہے گی, ہمیشہ سے چلتی آئی اور ہمیشہ سے چلتی چلی جائے گی. ملک کی حفاظت ہونی چاہیے. اگر ہم پاکستان کے پولیٹیشنز یا جنرلز کے بارے میں بھی اگر ہم بات کرتے ہیں تو ہم اسی لیے کرتے ہیں کہ آج آپ پوزیشن پہ ہیں, آج آپ اپنے آپ کو ابھی دیکھیے گورنمنٹ نے کیا کیا. گورنمنٹ نے اور یہ کے پی کی گورنمنٹ نے کیا ہے کہ 60,000 سے ان کی جو سبسڈی ہے وہ 1,00,000 میرا خیال ہے 40,000 کے قریب کر دیا. غریب آدمی کے پاس پیسہ نہیں ہے کھانے پینے کے لیے, آپ نے ان کی سبسڈیز بڑھا دی ہیں. یعنی ملک چلی سبسڈی دے رہا ہے. مجھے ایک دفعہ ایک امریکن نے یہاں کینیڈین ایک جرنلسٹ تھے ان سے میری بات ہو رہی تھی तो मैंने कहा था एक मुल्क में पैसा जनरेट किया जाता है, जिसके पास रेगुलर जिसकी तनख्वाह है वो अपना टैक्स कर पाता है, जो सेल्फ एम्प्लॉयड है वो अपना टैक्स रिटर्न फाइल करता है, वो टैक्स अदा करता है, जिससे मुल्क की मुख्तलिफ चीजों की कीमत अदायगी की जा सकती है। पाकिस्तान में जितने उमरा हैं उनके एक्स्ट्रा बेनिफिट्स हैं, उनको सब्सिडीज ज्यादा दी जाती हैं, तो आपके मुल्क के पास क्या आएगा? सिर्फ गरीब आदमी की तनख्वाह के ऊपर तो मुल्क चलने से रहा। बहरहाल ये तो थी एक
जर्नलिस्ट का अरफा जी, ये मेरा ख्याल है कि पहला कदम है, मैंने तो ऐसे इससे पहले नहीं सुने, मगर ये पहला कदम है, तो उन लोगों को भी वार्न करना चाहिए दुनिया वालों को कि आप ऐसा नहीं
कि
आप
मेरे घर की दीवार क्या गिरी कच्चे मकान की, लोगों ने मेरे घर से रस्ते बना लिए। आप अगर मैं आपके मुल्क में जाके, मैं मजाल नहीं कि मैं आपके किसी मुल्क के किसी आम शख्सियत,
कितने लोग डॉक्टर आफिया
तक के मुझे अप्रूव न किया जाए डॉक्टर आफिया का इंटरव्यू, आप डॉक्टर आफिया को छोड़िए, डॉक्टर आफिया को सुपुर्द भी किया था हमारे अपने पॉलिटिशियंस ने सुपुर्द किया था उनके सुपुर्द, मगर आप अमेरिकन रिक्वायर्ड, अभी एक अमेरिकन जो था सफीर था उसके ऊपर भी चार्जेस आए थे कि उसने उससे रिश्वत ली थी। क्यों कोई पाकिस्तानी उसका इंटरव्यू नहीं कर सका? बिकॉज हर चीज का एक अप्रूवल होता है। जब मैं ये बात कर रही हूं तो एक और चीज मैं आपके साथ शेयर करना चाहती हूं। आज अमेरिका की न्यूज आप तमाम तक ये खबर पहुंच ही चुकी होगी कि एक आसिफ मर्चेंट जो हैं, आसिफ मर्चेंट जिनको अमेरिका में अरेस्ट किया गया, बाय द वे मैं यहां ये क्लियर करना चाहती हूं कि जनाब डोनाल्ड ट्रंप साहब के ऊपर अभी जो रिसेंटली अटैक हुआ था उसमें आसिफ मर्चेंट साहब का बिल्कुल भी हाथ नहीं, वो मैथ्यूज जो था ये उसकी अपना फेल था, मगर आसिफ मर्चेंट जो है इनकी दो बीवियां हैं, इनकी एक बीवी पाकिस्तान में, एक बीवी और उसके बच्चे पाकिस्तान में रहते हैं, इनकी दूसरी बीवी और बच्चे जो हैं वो ईरान में रहते हैं। अब इन्होंने क्या किया कि ये अपने तई कोशिश कर रहे थे, ईरान का आपको याद होगा कि एक जनरल को जो मारा गया था ड्रोन अटैक में उसकी जो परमिशन दी थी वो डोनाल्ड ट्रंप ने दी थी, इसमें एक से ज्यादा अमेरिका के सुदूर हैं जिनके मारे जाने के बारे में या उनकी असैसिनेशन के बारे में रिपोर्ट है, और कहते हैं कि इसने किराए के ऊपर कातिल हायर किए, कातिल हायर करने से पहले इसने मिडल मैन को हायर किया, बाय द वे बदकिस्मती इसकी कि जिस मिडल मैन को हायर किया था वो CIA का बंदा था, मगर फिर अल्टीमेटली इसको हिटमैन भी मिल गया, हिटमैन को इसने 5000 अमेरिकन डॉलर्स भी दे दिए, वो 5000 डॉलर जो दिए वो बंदा भी CIA का ही बंदा था, और इसने हाथ से बंदूक का निशान भी बनाया कि भाई इस तरह से करने के बाद इस शख्स को ठिकाने लगाना है। इसने 16 जुलाई को अमेरिका से चले जाना था ये जो अपना मकासद के हसूल के लिए, पाकिस्तान को के उसकी मालूमात हासिल कर रहा है क्योंकि ये बंदा पैदा कराची में हुआ था, पाकिस्तान से इनका ताल्लुक है, मगर एक से ज्यादा सियासतदानों की असैसिनेशन का इसके पास प्रोग्राम था। कहा जाता है कि ये किसके इमा पे कर रहा था, ईरान के इमा पे ये काम कर रहा था, और इसकी एज 46 ईयर इनकी एज है। ब्रुकलिन की वफाकी अदालत में इस्तगासा की तरफ से जमा कराई गई दस्तावेज मंगल को मंजर आम पर लाई गई, जिनमें अमरीकी हुकाम का दावा है कि कानून नाफिज करने वाले इदारों ने आसिफ मर्चेंट की जानिब से कतल की मनसूबाबंदी को नाकाम बनाया, ऐसा कोई हमला करने से रोका। इसने अपना मिशन कम्पलीट होने के बाद जुलाई के महीने में पाकिस्तान अमेरिका को छोड़ देना था, मगर बिफोर ये कि वो अमेरिका को छोड़ता उससे पहले इनको अरेस्ट कर लिया गया था। अब जो महकमा इंसाफ है उन्होंने जितने लोगों के नाम बाकायदा इसने नाम बताए हैं किस किस की असैसिनेशन ये चाहते थे, मगर उन्होंने सबके नाम जाहिर नहीं किए। हाँ, डोनाल्ड ट्रंप का नाम भी उसमें मौजूद था क्योंकि डोनाल्ड ट्रंप ने उस दस्तावेज पे साइन किया था जिसमें एक ईरानी जनरल को निशाना बनाने के बारे में कहा गया था। हम फिर से दोहराना चाहते हैं कि डोनाल्ड ट्रंप साहब पे जो रिसेंटली अटैक हुआ था उसमें आसिफ मर्चेंट साहब का कोई भी ताल्लुक नहीं था, वो जो जो मैथ्यूज था ना ये उसी की ही कारकर्दगी थी। जैसा हमने आपसे जिक्र किया 46 इनकी एज है, 1978 में कराची में ये पैदा हुए थे, कराची में इन्होंने तालीम हासिल की, ये फ्रीक्वेंटली ट्रैवल करते थे, ईरान में भी ट्रैवल किया, इराक में भी इन्होंने ट्रैवल किया, शाम भी ये गए, अभी रिसेंटली ये ईरान में थे, ईरान के बाद ये पाकिस्तान आए और पाकिस्तान से इन्होंने ट्रैवल किया अमेरिका की जानिब, اور پاکستان کے دفتر خارجہ کی جو زہرا بلوچ صاحبہ ہیں انہوں نے اس کے بارے میں کہا ہے کہ ہم مزید معلومات اس کے بارے میں حاصل کر رہے ہیں، انہوں نے مزید معلومات دینے سے انکار کیا ہے، اور انہوں نے صرف اب یہ کہتے ہیں کہ جب انہوں نے ہٹ مین ہائر کیا دس از ویری سیڈ کہ جو تھرڈ پارٹی بھی ہائر کی وہ بھی سی آئی اے کا ایجنٹ تھا، اور جب ان کو ہٹ مین پرووائڈ کیا گیا وہ بھی سی آئی اے کا قاتل تھا، اور پھر انہوں نے $5,000 اس کو دے بھی دیے۔ انہوں نے 12 جولائی کو امریکہ چھوڑنا تھا قتل کے منصوبے کی تکمیل سے پہلے، یعنی مگر ظاہر ہے فرام دا ڈے ون سی آئی اے کے نوٹس میں یہ تھا، تو سی آئی اے نے وہ موقع ہی نہیں دیا ان کو، اس سے پہلے اریسٹ کر لیا گیا۔ امریکہ چھوڑنے کے بعد کوڈ ورڈ کی مدد سے رابطے میں رہنے کا کہا گیا تھا، اور بہرحال انہوں نے ایران سے تعلقات کے بارے میں یہ کہا جا رہا ہے، یہ مجھے لگتا ہے دنیا کے بگڑتے ہوئے تعلقات بگڑتے ہوئے حالات کی ہی بات کرتے ہیں۔ ایف بی آئی کے ڈائریکٹر انہوں نے دعویٰ کیا کہ گرفتار کیے گئے پاکستانی شہری آصف مرچنٹ کے ایران سے قریبی تعلقات ہیں، اور یہ ایران کا ہی ایک منصوبہ تھا جس کو یہ لے کر کے چل رہے تھے۔ یہ تو بات ہوگی آصف مرچنٹ کی، آپ لوگوں نے ان کی پکچر بھی دیکھ لی۔ ابھی سے تھوڑی دیر کے بعد ہم آپ کو انگلینڈ لے کے جائیں گے، انگلینڈ سے ہمارے ساتھ شامل ہوں گے ڈاکٹر سمیع اللہ ملک صاحب آج کے پروگرام میں، جہاں ہم بہت ساری باتیں کریں گے۔ آج کے پروگرام ساڑھے پانچ بجے کے قریب پاکستان کے اسد بٹ صاحب سے آپ کی ملاقات کرواؤں گی۔ یہ کون ہیں؟ لاہور ہائی کورٹ کے صدر ہیں، اور سب سے امپورٹنٹ ان کا یہ ہے کہ انہوں نے ایک بڑا امپورٹنٹ کیس کی پیروی کی تھی۔ آپ کو یاد ہوگا ریمنڈ ڈیوس بلیک واٹرز کی ہی ایک کارکن تھا، اور یہ لوگ اسلحہ لے کے پاکستان میں بے دریغ پھرا کرتے ہوتے تھے۔ یہ حسین حقانی صاحب کا دور تھا، میرا خیال ہے پیپلز پارٹی کا دور تھا، اور سی آئی اے نے پھر پوری کی پوری ریمنڈ ڈیوس کو بچانے کی کوشش کی تھی۔ دو لوگوں کو اس نے مارا تھا، جس میں سے ان دونوں کے وکیل بھی جناب بٹ صاحب ہی دونوں کے وکیل تھے، مگر کہتے ہیں آخری پیشی پہ بٹ صاحب کو عدالت کے اندر نہیں آنے دیا گیا تھا۔ اگر اس آخری پیشی کا حال سنتے ہیں تو آخری پیشی میں پاکستان آئی ایس آئی کے اس وقت جو چیف تھے جنرل پاشا، وہ کہتے ہیں ہی واز ویری ڈسٹربڈ، ہی واز ان کنٹینیوس کانٹیکٹ ود سی آئی اے، اور ریمنڈ ڈیوس کو وہاں سے چھڑوانے کے بعد دس کروڑ روپے دو بھائیوں کو مروایا گیا تھا، دس کروڑ روپیہ کا خون بہا دیا گیا تھا دونوں بھائیوں کو، جو کہ بعد میں ان کی لڑائی کا بھی باعث کیا، ورنہ اس کا تمام کا وہ ذکر کریں گے، مگر ہم نے پاکستان کے پولیٹیکل سیناریوز کے بارے میں بات ان کے ساتھ کی ہے۔ چند ایک اور امپورٹنٹ نیوز کو کور کریں گے، تھوڑی دیر کے بعد آپ کو لے کر کے چلوں گی جناب انگلینڈ، جہاں پہ ہم ذکر کریں گے بنگلہ دیش کی صورتحال کا۔ اور میں بار بار جب بنگلہ دیش کی صورتحال کا ذکر کرتی ہوں تو میں کہتی ہوں کہ پاکستان کے پولیٹیشنز کو اور پاکستان کے اعلی کرداروں کو بھی کان ہونے چاہیے کہ لیبیا کے بعد آپ نے سری لنکا دیکھا، سری لنکا کے بعد آپ نے افغانستان کو دیکھا، افغانستان کے بعد آپ نے بنگلہ دیش کو دیکھا، اور یہ یوتھ ہے جو اور کس چیز پہ یوتھ، یہ تمام کا تمام معاملے نے آگ کہاں سے پکڑی، آگ یہاں سے پکڑی کوٹا سسٹم، اور کوٹا سسٹم میں تھا کہ ان فوجیوں کا جنہوں نے جناب مجیب الرحمان کے زمانے میں سپورٹ کیا تھا ان کا کوٹا سسٹم بڑھا دیا گیا تھا۔ تو عام آدمی نے اسٹوڈنٹ نے کہا کہ ہم پڑھ پڑھ کے مر گئے ہیں، ہمارا کیا قصور ہے؟ اب ہندوستان میں اس کے بارے میں بہت چرچا ہو رہا ہے کہ پاکستان اس بنگلہ دیش کے واقعے میں انوالو ہے، آئی ڈاؤٹ اٹ ویری مچ۔ انٹرنیشنل سرکمسٹانسز اگر آپ دیکھتے ہیں تو دیر آر فیو ادر تھنگس، مثال کے طور پر انڈیا نے اپنا سٹینس برقرار رکھا، جتنا یوکرین کی جنگ ہے انڈیا نے بالکل اپنا صحیح ڈپلومیٹک تعلق رکھا کہ جہاں جھگڑا ہے مگر کاروبار ہے تو کاروبار ہے، جس میں رشیا کے ساتھ انڈیا نے اپنی ٹائز کو کہیں بھی کمزور ہونے نہیں دیا۔ مگر امریکہ کی اس وقت سب سے بڑی مجبوری جو ہے وہ کیا ہے؟ نمبر دنیا کی سب سے بڑی ابھرتی ہوئی جو پاور ہے دیٹ از چائنا، اینڈ نمبر ٹو رشیا بھی موزور ہو گیا، امریکہ کے ڈالر کے مقابلے میں بھی کرنسی آ گئی، وچ از اگین اے بیک لیش فار امریکہ۔ نمبر دو चाइना की उभरती हुई मईशत जो है वो एक दर्द सर बनी हुई है, मगर इंडिया ने अपने मरासम चाइना के साथ भी, हालांकि बॉर्डर के ऊपर प्रॉब्लम्स चल रही हैं, चाइना के साथ भी ताल्लुक रखा हुआ और इंडिया ने अपना ताल्लुक रशिया के साथ भी रखा। रिसेंटली इंडिया के प्राइम मिनिस्टर जनाब नरेंद्र मोदी साहब रशिया के प्राइम मिनिस्टर से मुलाकात की। आरटी ने इसके अगले दिन एक आर्टिकल लिख दिया था और वो आर्टिकल क्या था कि प्राइम मिनिस्टर नरेंद्र मोदी व्लादिमीर पुतिन से मिलने के बाद यूक्रेन का इन्होंने दौरा किया था, जिसपे बहुत लंबा आर्टिकल आरटी ने, रशियन टेलीविजन ने इस पर एक आर्टिकल लिखा था। आपको पता ही है कि हिंदुस्तान में भी, यकीनन हिंदुस्तान एक बढ़ती हुई मईशत है और दुनिया की तीसरी बड़ी ताकत इस वक्त नजर आ रही है, जो सामने नजर आता है, मगर हिंदुस्तान की बहुत सारी स्टेट्स में भी अनरेस्ट पाया जाता है। और बांग्लादेश की हसीना वाजिद साहब जो थी, शी वॉज प्रो इंडिया, नरेंद्र मोदी के बहुत करीब थी। आपको याद होगा नरेंद्र मोदी ने विजिट भी किया था इंडिया को और वहां जाके उन्होंने मुक्ति वाहिनी को शाबाश भी दी थी। मगर अगर अब हसीना वाजिद वहां पे नहीं रही और आप इमेजिन कीजिएगा वो मिस जिया जो है वो दोबारा वापस आ गई हैं। आपको याद होगा कि जब ये आई थी हसीना वाजिद जब आई थी तो इन्होंने आने के बाद इनके बेटे ने कहा था कि हमने उस गवर्नमेंट का, मिस जिया की गवर्नमेंट का ताल्लुकात पाकिस्तान की ISI के बहुत ज्यादा स्ट्रांग थे और हमने उनको मुकम्मल तौर पे रूट आउट कर दिया है, दे वर वेरी क्लोज। हिंदुस्तान और बांग्लादेश के दरमियान चंद एक स्टेट्स हैं जहां पे अनरेस्ट पाया जाता है, जिसको शेल्टर दे रही थी, कंट्रोल करने में साथ दे रही थी जो बांग्लादेश की एक्स प्राइम मिनिस्टर हैं। मगर हिंदुस्तान के लिए इस वक्त बिल्कुल वही सरप्राइज है और वही सिनेरियो है जो उस वक्त अमेरिका के लिए था जब अमेरिका ने एकदम से अफगानिस्तान को छोड़ा था। इट्स एग्जैक्टली द सेम सिनेरियो जो रिपीट हुआ है। हिंदुस्तान की इतनी गहरी जड़ें बांग्लादेश में और बांग्लादेश की जब गवर्नमेंट टॉपल होती है तो हिंदुस्तान की क्या सूरत हाल होगी, आप इस बात का इमेजिन कर सकते हैं। आइए आपको लेकर के चलती हूँ मुलाकात के लिए, मगर मुलाकात से पहले बहुत शुक्रिया उन तमाम स्पॉन्सर का जिनके तवस्सुत से हम ये प्रोग्राम पेश करते हैं। उसके बाद मैं मुलाकात की तरफ लेके चलूंगी ताकि अनइंटरप्टेड बातचीत आपके साथ रहे। मुझे एयरविंग ट्रैवल ने राब्ता किया है, उन्होंने कहा है कि बहुत से लोग जो ट्रैवल करना चाहते हैं, अगर पाकिस्तान इंटरनेशनल एयरलाइंस की टिकट आप लेना चाहते हैं तो आपसे दरख्वास्त है कि एयरविंग ट्रैवल को एक बार राब्ता जरूर कर लीजिएगा। और जिसने तो मेरी बात गौर से सुन ली उसका तो हो जाएगा भला और जिसने मेरी बात ना सुनी उसका तो बड़ा होगा नुकसान। एयरविंग ट्रैवल पे स्पेशल फेयर्स इस वक्त आपको मिल रहे हैं, मैं आपके साथ शेयर कर देती हूँ। 15% एयरविंग ट्रैवल, 15% पाकिस्तान इंटरनेशनल एयरलाइन की टिकट पे डिस्काउंट आपको दे रहा है। 15 अगस्त से 14 नवंबर, एक महीना पूरा, 15 अगस्त से 14 नवंबर तक अगर आप ट्रैवल करते हैं तो 15% डिस्काउंट, गुड अमाउंट है सर, 15% डिस्काउंट, गुड अमाउंट। आप एयरविंग ट्रेवल से रब्ता कीजिएगा। मैं टोल फ्री नंबर आपको दे देती हूँ 1855-247-9464। वी आर ऑल्सो स्पॉन्सर्ड बाय मेगा मनी एक्सचेंज। डॉलर का बेहतरीन रेट मिलते हैं और जमानत है कि आपकी रकम बर वक्त पहुंचेगी। ऑनेस्टली दे आर द बेस्ट। मेगा मनी एक्सचेंज से बाहर रब्ता कीजिए 9052794742794 विलेज टेस्ट, बेहतरीन लजीज जायकेदार खाने के लिए विलेज टेस्ट का कोई भी सानी नहीं। दैट इज द लार्जेस्ट, सबसे हैवीएस्ट हलाल बफे, दैट इज विलेज टेस्ट। आपने किस क्वालिटी वेजिटेबल्स खाना चाहते हैं, कॉन्टिनेंटल हैं, चाइनीज हैं, बारबेक्यू आइटम्स हैं, आप सैलड्स के शौकीन हैं, आपने गोलगप्पे, दही भल्ले और बेशुमार मीठा टूथ है आपका, यानी स्वीट टूथ अगर आप है तो मिठाइयों में भी बहुत वैरायटी है। दे हैव टू लोकेशन, 4141 डिक्सी रोड के साथ साथ 2294 लेक शोर रोड वेस्ट ओकवेल के इलाके में। विलेज टेस्ट के नाम को याद रखिएगा। नासिर शाह साहब 10 अगस्त को एक प्रोग्राम करवा रहे हैं जिसमें शबनम मजीद तशरीफ ला रही हैं, मलकू कैदी नंबर 804 आ रहे हैं, नहीं वो नहीं आ रहे, वो गाने वाले मलकू आ रहे हैं, और आपकी शाजिया मंजूर तशरीफ ला रही हैं। ये मेगा मेला है, हलाल फूड फेस्टिवल है एंड प्रॉपर्टी एक्सपो है। नासिर शाह साहब से राब्ता कीजिए अगर आपने स्टॉल की बुकिंग करानी है तो। नासिर शाह साहब का नंबर नोट कर लीजिए 9647712 7000 पे आप वकास शाह को कॉल कर सकते हैं। आइए साहब लेट्स गो, प्लीज फासन योर सीट बेल्ट, आई टेक यू टू जनाब समीउल्लाह मलिक साहब। समीउल्लाह मलिक साहब हम आपको खुश आमदीद कहते हैं। सर आपका बहुत शुक्रिया कि आपने इंतजार कर लिया, आप हमारे साथ शामिल हुए। अस्सलाम वालेकुम सर।
वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहु, हय्यकुल्लाह बरकल्लाह फी।
बहुत शुक्रिया डॉक्टर साहब, थैंक यू वेरी मच फॉर बीइंग विद अस। सबसे पहले तो डॉक्टर साहब पाकिस्तान की बजाय मेरा ख्याल है हम बांग्लादेश को डिस्कस कर लें। मैंने जाहिर चंद एक हाईलाइट्स तो शेयर कर ही दी। बांग्लादेश में जाहिर है जिस तरह से एकदम से हुआ और नौजवान नस्ल ये तब्दीली लेके आए हैं और उन्होंने अपने हक के लिए सही मानों में लड़ा और कोई कॉम्प्रोमाइज नहीं करने दिया, और ऐसी कमाल की फौज है, उसने इनकार किया कि हम अपने जवानों के ऊपर गोली सामने से नहीं चलाएंगे, मगर उन्होंने गवर्नमेंट चेंज करने का कहा। और जब गवर्नमेंट चेंज होने की भी बात की तो जहां पे वो अपनी केयर टेकर गवर्नमेंट लाना चाहते थे तो स्टूडेंट्स ने जिस बंदे के बारे में कहा वो उस बंदे को उन्होंने केयर टेकर गवर्नमेंट दी। व्हाट अ ग्रेट एग्जांपल इट इज, क्या फरमाएंगे आप इसके बारे में?
أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم کرو حمد و ثنا رب تعالی کی ذات کرامی پر اور کرو درود خاتم نبی رسول اکرم صلی اللہ علیہ وسلم کی ذات کرامی پر، اما بعد اس میں تو کوئی شک نہیں آتا جو آپ نے جو اپنے انٹرویو میں کہا ہے کہ ایک لڑکا تھا نوجوان لڑکا جس نے یہ ساری بس کو ڈرائیو کیا اور بڑے خوبصورت انداز سے ایسے ڈرائیو کیا کہ راستے میں اس نے اپنے ساتھیوں کی لاشیں بھی اٹھائی، بہت سا نقصان بھی اٹھایا، لیکن وہ جمے رہے ڈٹے رہے اور اپنا جو پہلے دن کا ان کا سٹانس تھا وہ آخر دن تک رہا، اور واقعی جب ان کو درمیان میں ان کو مارنے کی کوشش بھی کی گئی وہ چھپتا بھی رہا، اس کے ساتھیوں کو مار دیا گیا اور بڑے بروٹلی طریقے سے مارا گیا مطلب وہاں پہ، اور یہ ابھی آج ہی یہ اطلاع ملی ہے کہ ان کو 750 آدمی کو مار دیا گیا۔ میں تو سن کے تعداد کا نمبر سن کے میں گھبرا گیا۔ مجھے یہ خاص ایک بنگالی کارسپونڈنٹ ہے مطلب وہاں پہ، انہوں نے مجھے یہ بات بتائی، مجھے ان ساتھ بات ہوئی کوئی ایک گھنٹہ پہلے، تو انہوں نے کہا کہ ابھی یہ نمبر سامنے نہیں آ رہا لیکن یہ ابھی تک نمبر جو ہے 300 کے قریب آ رہا ہے، لیکن 750 کے قریب لوگ آ رہے ہیں، کیونکہ لوگ اب آ رہے ہیں جن کے لوگ مارے گئے ہیں وہ آ رہے ہیں، کچھ ہاسپٹل سے لاشیں جو ہے برامد ہوئی ہے۔ اب آتا ہوں اس طرف، انہوں نے آپ کو پتا ہے کہ بنگلہ دیش کے ایک بہت بڑے فلاسفر بھی ہیں، تھنکر بھی ہیں، اور انہوں نے ایک پروگرام شروع کیا تھا، یونس ان کا نام تھا، اور ان کو نوبل پرائز بھی ملا، انہوں نے غریبوں کو اوپر اٹھانے کے لیے ایک پروگرام شروع کیا تھا جو اب بھی کامیابی سے چل رہا ہے، اپنی ایمانداری کے سے مشہور ہے وہ۔ لیکن اب یہ انہوں نے فوری طور پہ اس کو تو نام دیا، اس کو نام لے بھی لیا، اس میں کوئی شک نہیں، انہوں نے کچھ اور لوگوں کو نام لیے تھے، لیکن انہوں نے کہا کہ نہیں ان کو لائیے، یہ باقی یونس صاحب جو ہے وہ اپنے آ کے کیبنٹ بنائیں گے، کیا کریں گے، وہ نہیں، کیونکہ موسٹلی بنگلہ دیش کے لوگوں کا ان پہ اعتماد ہے، اور کیونکہ وہ ایک عرصہ دراز سے پچھلے کوئی 20 سال سے وہ غریبوں کے اندر کام کر رہے ہیں، 25 سال سے لوگوں کا بڑا اعتماد ہے، اس لیے لوگوں نے جو ہے اب، لیکن آج بھی وہ کہہ رہے ہیں کہ ابھی ہنگامے ختم نہیں ہوئے، ابھی بھی کہیں کہیں ہنگامے چل رہے ہیں اور ان کو منع کیا جا رہا ہے کہ آپ ایسا نہ کریں۔ اور جہاں تک تعلق ہے، یعنی یہ کیوں ہو گیا، یہ اچانک نہیں ہوا، یعنی برسوں اٹھتے ہیں حادثے کو تیار ہوتے ہوئے، مطلب کافی عرصے سے یہ کام چل رہا تھا، اور آپ یہ دیکھ لیں کہ یہ وہی سینا واجس کا آپ نے واقعی صحیح اس کا آپ نے انٹرویو میں کہ ہندوستان کی بڑی سپورٹ تھی اس کو، اگر آپ کو یاد ہو تو آج سے 6 سال پہلے جو فوج کے اندر ایک بہت بڑا کو ہوا تھا، اور فوج کے اندر آپ کو یاد ہوگا تو بنگلہ دیش کی مطلب 4 بڑی جو بیسٹ تھی اس کے اندر بروٹلی فوجیوں بنگالی فوجیوں کو مار دیا گیا، اس کے پیچھے بالکل رو کا ہاتھ تھا۔ یہ باقاعدہ طور پہ ایک کتاب بھی شائع ہوئی، اس کتاب کے اندر باقاعدہ طور پر ان کا نام بھی آئی، پوری سرچ بھی آئی، اس کتاب کو بین کر دیا گیا، لیکن وہ کتاب آج بھی موجود ہے، برطانیہ میں کتاب ملتی ہے۔ کہنے سے بڑا یہ ہے کہ لوگ اس کے اندر تنگ تھے، پھر انہوں نے یہ کیا ہوا تھا کہ انہوں نے بنگلہ دیش کی آزادی کے جو لوگ تھے ان کی اولادوں کو انہوں نے کوٹا دے رکھا تھا، اب ان کو پوتوں پوتیوں کو کوٹا دیا جا رہا تھا، 15% کوٹا دیا جا رہا تھا، جبکہ وہ کہتے تھے کہ بھائی آپ इस यहाँ पे एक मेरिट का इंतजाम कायम करें ताकि मेरिट पे लोग आए। बहुत से लोग जो ऐसे हैं जिनको मेरिट पे नहीं मिलता, यदि मसला यहां से शुरू हुआ, इससे बढ़ते बढ़ते फिर लोगों की महरूमियां सामने आ जाती हैं, फिर और सारी महरूमियां सामने आ गई। और ये भी पता चला, ये भी मैं आज ही एक आर्टिकल पढ़ रहा था, वो एक बंगाली है डॉक्टर अख्तर ईमान, उन्होंने लिखा, उन्होंने कहा कि बाकायदा तौर पर सीना वालिद ने बांग्लादेश की तरक्की का एक मसनूई गुब्बारा बनाया जो कि फट गया। हालांकि ऐसी बात नहीं है, जो तुर्की बताई जा रही है उसका जीडीपी रेट बताया जा रहा है, वो चीजें बताई जा रही है, ये बकायदा तौर पर हिंदुस्तान के ताउन के साथ ये सारा सिलसिला चलाया जा रहा था ताकि हसीनाबादी को प्रमोट किया जाए, क्योंकि हसीनाबादी की बड़ी असल जरूरत थी हिंदुस्तान की। और क्योंकि अब तो ये
गुब्बारा तो नहीं था, गुब्बारा तो नहीं था, बांग्लादेश ने तरक्की तो की है।
मैं आपको उस आर्टिकल का जिक्र कर रहा हूँ, मैं अगर आप कहेंगे तो आर्टिकल मैं आपको भेज देता हूँ,
वो तो लिखने वाले जो भी लिखे बांग्लादेश।
और उन्होंने कहा कि, तो फिर उन्होंने उसकी मिसालें भी दी, उसने कहा कि आज भी सऊदी अरब में जो हमारे बंगाली जा रहे हैं वो उसी खा पे जा रहे हैं, 600-500 रियाल पे जा रहे हैं, जबकि उसके मुकाबले और लोगों के जो उन्होंने पाकिस्तान का नाम लिया, पाकिस्तान का वही आदमी जो काम करता है वो 1200 रियाल लेता है, और बंगाली वही पास करता है, लेकिन वैसे ठीक हो गई होती तो आज बंगाली आज फिर से दोबारा 500 रियाल पे वहां पे ना जाता। ये मैं उस मजमून का एक जो आउटलाइन है वो आपके सामने रख रहा हूं। मैं आपको बताना मकसूद मेरा ये है कि लोगों की जो महरूमियां थी वो महरूमियत की वजह बनी, और आपको पता है कि जब महरूमियां वजह बनती हैं तो उसके बाद फिर ऐसे ही हादसे होते हैं जैसे सीने के साथ हुआ।
बहुत शुक्रिया डॉक्टर साहब, इससे बेहतर इसके कि हम इस तरफ को निकलते हैं, इसका बराह मैं जैसे कह रही थी कि ये शौक था बहुत बड़ा अमेरिका के लिए जब वो निकला था अफगानिस्तान से, इंडिया के लिए बहुत बड़ा शौक है कि हसीना वाजिद को जिस हिसाब से निकाला गया है, बिकॉज ये बहुत बड़ी शील्ड थी, क्योंकि हिंदुस्तान में भी इन तरक्की के लिहाज से दुनिया का तीसरा इस वक्त मुल्क है, और बहुत से लोग तो ये कहते हैं कि शायद ये चाइना को भी बीट कर जाए, बट जाहिर है वहां पे वक्त बदलते के साथ 21वीं सदी में लोग जैसे अपना सर उठा रहे हैं, लोगों में होश आ रहा है, आजादी की ख्वाहिश पैदा हो रही है, तो बांग्लादेश और हिंदुस्तान के दरमियान की बेशुमार स्टेट्स हैं जहां पे शोरस का ख्याल किया जाता है या लोगों की बगावत का ख्याल भी किया जाता है, और हसीना वाजिद जो थी वो बहुत बड़ी सपोर्ट थी हिंदुस्तान की उन इलाकों में। क्या फरमाएंगे इसके बारे में कि इट्स अ ग्रेट शॉक फॉर, ये देखिए साहब, आप वेस्ट बंगाल बांग्लादेश है, आप आ जाएं यहां पे, तो ये इर्द गिर्द की जो रियासतें थी वहां पर हिंदुस्तान में भी अनरेस्ट पाया जाता है, तो क्या फरमाएंगे इसके बारे में?
बहुत अच्छा सवाल किया, बड़ा खूब सवाल किया। बात यह है कि आपका सबसे बड़ी बात यह है कि इस जब मैं आपको बताऊं कि अब सब आदमी जो है ना, अब मोदी साहब ने जो हंगामी तौर पर एक मीटिंग बुलाई, और मीटिंग बुलाने के बाद उन्होंने फौरी तौर पर अभी जो बांग्लादेश में अभी अगस्त हुआ ही था, और हसीना वाजिद जो थी वो अभी हेलीकॉप्टर बैठ के हिंदुस्तान की तरफ रुख मुड़ा था, कि फौरी तौर पर हिंदुस्तान के चांस के ऊपर जो है शोर मच गया, शुरू हुआ हो गया कि सारा काम आई से निकलवाया है, ये सारा मामला बगैर किसी सबूत के, अभी तक कोई सबूत सामने आया नहीं। बहरहाल इस बहस में पड़े बगैर मैं आपको बताना चाहता हूं, मसला यह है कि बांग्लादेश में जैसे आपसे कहा कि महरूमियां जो है ना, उसके बाद फिर और सी बातें देखी जाती हैं। आप ये देखिए, इस सबसे बड़ी बात यह है कि सी पैक हमारा जो है पाकिस्तान के जो चल रहा है, तो हम बाहर अब जानते हैं कुछ किन किन कौन सी ताकतें जो पाकिस्तान को दबाव में लाके बैठी हुई है, और कौन सी ताकतें हैं जो कि हिंदुस्तान को इस्तेमाल कर रही हैं। आप इस सिलसिले में एक बात करके मैं आपको इसके साथ जोड़ना चाहता हूं, वो ये है कि अभी जब बर्फ पिघली लद्दाख के अंदर, तो जब हिंदुस्तान की अब जो होता है जब बहुत बर्फ पड़ जाती है तो चाइना और हिंदुस्तान की फौजियां वापस पीछे रेयर जो इनके कैंप्स होते हैं वहां पर चली जाती हैं, और लेकिन जो ये बर्फ पिघली तो जब ये निकले आगे आए तो पता चला कि वहां पर तकरीबन 249 मील जो है चाइना जो आगे आ चुका है, और जो तीन उसके जो पोस्टें थी बड़ी उस पर चाइना ने बकाया तौर पर पक्के बैंकर बनाने शुरू किए हुए थे, जिसकी वजह से फिर उन्होंने जंग की वो नौबत नहीं आई जो 2 साल पहले नौबत आई थी जंग की, और पीछे के पीछे रह गए क्योंकि वो रास्ते सारे बंद थे। अब हिंदुस्तान जो है वो पोस्टें ऊपर है, हिंदुस्तान की फौज नीचे है, इसलिए हिंदुस्तान ने यह भी सोचा कि जंगी तौर पर नुकसान होगा, लेकिन ये बात बड़ी खामोशी से हिंदुस्तान पी गया, किसी को बताया तक नहीं, और चाइना को तो बताने की जरूरत नहीं, आप चाइना को बात करता नहीं, लेकिन میں اس بات کو یہ جوڑنا چاہتا ہوں، دیکھیں سارے معاملے میں پاکستان کا نام لیا جا رہا ہے، امریکہ کا نام لیا جا رہا ہے، ہندوستان کا نام لیا آپس میں کیا جا رہا ہے، لیکن چائنا کا کہیں نام نہیں لیا جا رہا اور چائنا کا نام کہیں نہیں آ رہا. میرے پاس ان کو ایسی کوئی بہت دھماکے دار خبر نہیں ہے، لیکن میں قیاس کے طور پہ آپ سے بات کرنا چاہتا ہوں. یہ سنیے، بات یہ ہے کہ ایک طرف چائنا نے کیا کیا ہے کہ اپنے چائنا کا مقصد جو ہے ایگریشن نہیں ہے کسی ملکوں کے اندر، اس کا کام تجارتی منڈیوں میں مطلب اپنا رسوخ بڑھانا ہے. جیسے آپ نے اپنی انٹرو میں کہا کہ چائنا کی جو ترقی ہے وہ دنیا کو کھا رہی ہے اور دنیا جو ہے اس کے مخالف بنی ہوئی ہے، اور لازمی بات ہے کہ امریکہ کی بھی اس کے ساتھ جنگ ہے. اور ابھی آپ نے کہا ڈالر کا بھی موازنہ کیا دوسری کرنسیوں کے ساتھ، اس میں واقعی ڈالر کی وہ ابھی وہ آپ کو یاد ہوگا میں آپ کو دور نہیں لے کے جاتا، صرف چار سال پہلے 2020 کے اندر باقاعدہ طور پہ ایک رپورٹ آئی تھی، اس کی کاپی جس میں کہا گیا تھا کہ امریکہ بغیر کوئی کاروبار کیے روز کے 239 ملین ڈالر کما رہا ہے، روز کے 239 ملین ڈالر، صرف کہ لوگ اس کا ڈالر میں کاروبار کرتے ہیں. ساری دنیا کا کاروبار جو ڈالرز میں ہے، ایل سی ڈالرز میں کھلتی ہے، اور اس کا جو بینک آف نیو یارک جو ہے اس میں اس کا جو کمیشن بنتا ہے 239 ملین ڈالر بنتا ہے. اس لیے امریکہ کی ایک بڑی ایک زائد ایک آمدن تھی. اب وہ سب سے پہلے آپ دیکھیں دو ملکوں نے اس کا جب کوشش کی، مثلا اس میں لیبیا تھا، لیبیا نے کہا کہ میں اپنے تیل کی جو ہے کمائی جو ہے میں اس سونے کے سکوں میں لوں گا، میں ڈالر میں لوں گا، اس کا کیا حال کر دیا. جس نے بھی یہ کیا اس نے کیا، لیکن چائنا نے فوری طور پہ بارٹر سسٹم شروع کر دیا. چائنا نے پہلے بارٹر سسٹم شروع کیا، بعد میں پھر اس نے اپنے یوان کو میدان میں لے آیا، اور آج وہی امریکہ جو ہے آج سے ایک مہینہ پہلے کی بات کر رہا ہوں میں، جولائی کی بات کر رہا ہوں، 10 جولائی کی بات کر رہا ہوں، جولائی کی رپورٹ جو ہے بینک آف نیو یارک، اس نے کہا کہ ہماری وہ آمدنی جو کہ 239 ملین پاؤنڈ روز کی 200 ملین وہ کم ہو کے 67 ملین مل جائے گی. اب کتنا بڑا فرق آیا، یہ میں کو امریکن رپورٹ بتا رہا ہوں آپ کو. اب اس چیز کو بدل رکھتے ہوئے دیکھیے کہ اب اس چین نے کیا کیا ہے کہ اپنی کاروباری منڈی کو کرنے کے لیے اس نے اپنے کام کیے، اس نے نیپال کے ساتھ بڑے اچھے تعلقات بنایا، اس نے سری لنکا کے اندر اپنی جو پورٹس ہیں وہ خرید کر لیز پہ لے رکھی، 100 سال کی لیز اس کے پاس موجود ہے. نیپال کے اندر اس کی منڈی شروع ہو چکی ہے. بھوٹان کے ساتھ اس کے تعلقات ہیں جو ابھی آپ نقشہ دکھا رہی تھی. اور اس کے ساتھ یہ دیکھیں کہ تریپورہ جو ہے مطلب ہندوستان کا جو علاقہ ہے وہاں بھی جو ہے وہ زیادہ جو ہے بڑی کشمکش ہو رہی ہے. ہندوستان کا اپنا اخبار جو ہے وہ یہ بتاتے ہیں کہ اس وقت ہندوستان کے اندر 26 سیپریٹسٹ جو ہیں تنظیمیں کام کر رہی ہیں، اور اس میں 4 تنظیمیں تو ایسی ہیں جن کا باقاعدہ کوئی راستوں پہ قبضہ ہے باقاعدہ طور پہ، اور وہاں سے جو ہندوستان کی جو ریل گزرتی ہے باقاعدہ طور پہ وہ ہندوستان کی جو گورنمنٹ ہے وہ اس ریل کا انہیں خراج دیتی ہے تو پھر ٹرین گزرتی ہے. یہ باقاعدہ طور پہ ہندوستان کے اخبار کی میں آپ سے بات کروں، ہندو اخبار جو کہ باقاعدہ طور پہ حکومت کا اخبار ہے، بی جے پی کا اخبار ہے، اس کا اندر اس میں لکھا ہے پال کاٹھے جو ہے اس کا جو مصنف ہے اس نے لکھا ہے باقاعدہ طور پہ. اب آپ یہ دیکھیں یہ ساری چیزیں جو ہے چین اپنی تیاری کو محفوظ کر رہا ہے. یہ جو گراف میں آیا ہے اگر آپ کو نقشہ دیکھیں، اگر آپ وہ بھی نقشہ دکھا سکے تو آپ دیکھیں کہ جو سی پیک ہمارا جو چیز ہے جو شروع ہوتا ہے وہ گلگت بلتستان کے ذریعے آتا ہے، اور یہ وہ علاقہ ہے لداخ کا جو کہ ڈائریکٹ جو ہے لداخ یہ علاقہ وہ پوسٹ ہیں جو باقاعدہ طور پہ سی پیک کو ہٹ کر رہی تھی. اور اس بات کا خدشہ تھا کہ خدا خاصہ اگر کوئی کل کلا کوئی ہندوستان اٹیک کرتا ہے تو سی پیک کو نقصان ہو سکتا ہے. اور یہ ذہن میں رکھیے کہ چین کی ایک ہیوج انویسٹمنٹ ہے سی پیک کے اوپر، اور پھر سی پیک جو ہے وہ کنیکٹ ہوگا 1 روڈ 1 بیلٹ کے ساتھ، اور 1 روڈ 1 بیلٹ کے اوپر اس چین کا جو ہے 5,000 بلین کا تخمینہ ہے، 5,000 بلین ڈالر کا. وہ اس کے ذریعے یہ سی پیک جو ہے وہ اس کو لنک کرے گا 1 روڈ 1 بیلٹ کو، اور ادھر جو آ جائے یہی سی پیک جو ہے یہ باقاعدہ طور پہ اس کو ساتھ جائے گا چا بہار میں. ایران نے چا بہار کے اندر جو ہے پہلے آپ کو یاد ہوگا کہ ہندوستان اس میں بہت ایران اور ہندوستان کا بڑا آپس میں وعدے ہوئے تھے چا بہار کی، لیکن جو ہی ایران کی جو چائنا کی آمد ہوئی چائنا نے 460 بلین ڈالر کے اس سے وعدے کیے ایران کے ساتھ، اور چا بہار کی بندرگاہ بھی اس کے پاس ہے. صرف یہی نہیں کہ ایران کے ساتھ اس کا یہ وعدہ بھی ہوا کہ باقاعدہ طور پہ اگر ہمارے پروجیکٹ کو خطرہ ہوا تو چین اپنی فوجیں بھی اتار سکتا ہے، اور 10,000 فوجی چین جو ہے لا سکتا ہے. یہ وعدے کے اندر شامل ہے جو کہ انٹرنیشنل اخبارات میں یہ چیزیں آ چکی ہیں. اب یہ دیکھیے اس کے ساتھ ساتھ چین نے یہی کام یہاں پہ ختم نہیں کیا، ایران کے اندر اور سعودی عرب کے اندر جو آپ کو پتا ہے کہ یمن کے معاملے میں بڑی ساری جنگ چل رہی تھی، بڑا خرچ ہو رہا تھا، اور خرچ کس کا ہو رہا تھا؟ ان دونوں ملکوں کا. اور اس کا کہاں سے آ رہا تھا؟ امریکہ کا سا آ رہا تھا. اور امریکہ کے دو جو سب سے بڑے کام جو کام پیسے کمانے والے جو ہیں جو طاقتیں ہیں جو کہ امریکن حکومتوں پہ اثر انداز ہوتی ہیں، وہ ایک اسلحہ سازی کمپنی ہے جسے فارماسیوٹیکل کمپنی ہے. یہ دو ایسی کمپنیاں جو جن کے ہاتھ میں امریکہ کی تقدیر ہفتہ رہتی ہے. اب جب یہ جنگ ختم ہو گئی جب ختم ہو گئی تو اس کا امریکہ کو یہ بھی بہت بڑا نقصان ہوا کہ یہ کیا ہو گیا کہ اس معاملے میں. اب چین میں آپ کو بتاؤں پھر چین نے یہی بھی کیا, سعودی عرب نے چین کے ساتھ ایک اور معاہدے ہوئے, اب 260 بلین ڈالر کی ٹرین کا پروجیکٹ ہے سعودی عرب کے ساتھ, جس کے ایک سال میں کام شروع ہے, بقایا طور پر لائن بچھائی جا رہی ہے. ایران کے ساتھ بھی کام شروع ہے, ایران کے ذریعے جو ہے وہ رشی کے اسٹیٹس کی طرف راستہ بن چکا ہے, جو رشی کے اسٹیٹس ہے. ادھر افغانستان کے ساتھ بھی اس کا چین نے کر لیا ہے. تو گویا اگر آپ یہ دیکھیں, اچھا ہوا آپ نے اپنا نقشہ دے دیا. اب چین نے باقاعدہ طور پہ سی پیک کے ذریعے جو ہے ساری دنیا کو اکوائر کرنا شروع کیا ہوا ہے. اب دیکھنا یہ ہے کہ بنگلہ دیش اس کے چین باوجود کوشش کے بنگلہ دیش جو تھا وہ چین کے قریب نہیں آ رہا تھا, اس کی وجہ سے یہ تھی کہ انڈیا جو تھا وہ اس کے اوپر پوری طرح حاوی تھا, اور جو حسینہ والے تھی اس نے 3 دفعہ چین جانے کی کوشش بھی کی لیکن چین یہ نہیں جا سکے. اس کے بعد لیکن چین جو ہے وہ کبھی بھی, آپ کو بتائیں چین کبھی بھی کوئی سخت مزاج نہیں دکھاتا, کوئی ایسا بیان نہیں دیتا, کوئی ایسی اسٹیٹمنٹ نہیں دیتا جس سے دنیا کا کان کھڑے جائے, لیکن وہ خاموشی سے اپنا کام کرتا رہتا ہے, اور اپنا کام وہی کرتا ہے جس کو وہ پوری طرح اپنی پوری ورک آؤٹ کر کے اپنا وہ کام کرتا ہے. تو اس حوالے سے میں جو میں نے آپ سے ذکر کیا, جو میں نے شروع میں کہا کہ وہ چین کا نام نہیں لیتا ہے, لیکن چین کے جو مفادات اس علاقے میں ہیں اس کے بارے میں آپ کو غور کرنا ہوگا, ہو سکتا ہے اگلے چند دن کے بعد.
بہت شکریہ سر, آپ کا بہت شکریہ, آپ نے چائنا کو بڑی ڈیٹیل سے بتایا. سر امریکہ کی تاریخ ہے کہ امریکہ اپنا غصہ بھولتا نہیں ہے. آج تک پاکستان امریکہ کی مٹھی میں ہے. آپ مختلف کتابوں میں بھی پڑھ لیں جس میں یہ کہا گیا کہ امریکہ نے پولیٹیشن سے بات کرنا بھی مناسب نہیں سمجھا, انہوں نے ایک ہی طاقتور شخصیت سے بات کیا اور انہوں نے وہ کروا لیا جو وہ چاہتے تھے. ہندوستان نے ہمیشہ اپنا سٹینس پہ رہا, اپنے مقصد کے اوپر کھڑا رہا. ابھی بھی آپ دیکھیے گا جبکہ پوری دنیا میں امریکہ نے رشیا کے اوپر بے شمار سینکشنز لگائیں, مگر ہندوستان نے حالانکہ ٹھیک ٹھاک دشمنی ہے چائنا کے ساتھ بھی, مگر انہوں نے کاروبار بھی چائنا کے ساتھ ٹکا کے ہندوستان نے نریندر مودی کے زمانے میں کیا, اور انہوں نے ٹکا کے تیل بھی ریکارڈ تیل لیا ہے رشیا سے, حالانکہ وہی تیل انہوں نے لینے کے بعد مغرب کو بھی بیچا ہے. اب ریسنٹلی میں ایک آرٹیکل کا آپ کو ریفرنس دیتی ہوں کہ آپ کے جو نریندر مودی صاحب ہیں وہ ملاقات ہوئی, ولادیمیر پوٹن سے ملاقات ہوئی, اور اس ملاقات کے فوراً بعد یہ امریکہ تھوڑا خفا تھا اس پہ, اس کے فوراً بعد نریندر مودی صاحب نے یوکرین کا وزٹ کیا تھا اور زیلنسکی صاحب, پریزیڈنٹ زیلنسکی سے انہوں نے ملاقات کی تھی, جس پہ آر ٹی نے بہت لمبا آرٹیکل لکھا تھا کہ مطلب میٹنگ ود دا بگ بردر اینڈ آفٹر رائٹ آفٹر دیٹ گوئنگ ٹو یوکرین وٹ ڈز اٹ مین, یہ آر ٹی پہ پورا آرٹیکل تھا. امریکہ حالانکہ بڑا امریکہ نے ہندوستان کو مائل کرنے کی بھی کوشش کی, برکس کا ممبر بھی بنایا, ہر جو گروپ اس علاقے میں ڈیولپ کیا, ہندوستان از دی مین پلر ان ایوری کوارٹس کے, ہندوستان از اے پلر, امریکہ, برطانیہ, آسٹریلیا اور انڈیا, برکس کی بات کر لیں یا جس کی بھی آپ بات کر لیں, مگر ہندوستان نے اپنے تعلقات رشیا سے نہیں کیے, اور امریکہ اپنی خفگی کو بھولتا نہیں ہے. امریکہ کے لیے دا بگیسٹ, اور میں یہ بھی ایک آرٹیکل کا ہی آپ کو ریفرنس دیتی ہوں جس میں امریکہ کے لیے دو تھریٹس ہیں. دا مین تھریٹ, امریکہ نے یہ کہا تھا کہ وی ول ڈیل ود دا چائنا, ویئر ایز برطانیہ اور باقی لوگوں نے جس کو ڈیل کرنا ہے اس کا ذکر تھا. رشیا اینڈ چائنا, دیز آر دا ٹو مین تھریٹس. آپ نے ابھی جب ذکر کیا ہے بنگلہ دیش کے حوالے سے, یہ تو ہماری بڑائی ہے کہ ہماری آئی ایس آئی بڑی مضبوط ہے کہ ہر آدمی ہمارا ذکر کرتا ہے کہ جی اپنا آپ سے سامنے نہیں جا رہا, انہوں بھی انہوں نے توڑیا ہے, اے بھی, اور اس میں کوئی شک نہیں ہمارا ادارہ بڑا بہترین ہے, مگر یہاں پر سی آئی اے پلیڈ اے ویری امپورٹنٹ اینڈ اے وائٹل رول. اگر آپ الیکشنز کے بارے میں بات کریں اس دنیا میں, دس 2024 میں دنیا میں سب سے زیادہ الیکشنز ہوئے ہیں, مگر کسی الیکشن کے بارے میں امریکہ نے اتنا کھل کے بات نہیں کی کہ یہ انفیئر یا رگڈ الیکشنز تھے, ویئر ایز بنگلہ دیش کے بارے میں انہوں نے یہ بیان دیا تھا. آپ یہ بھی سمجھ سکتے ہیں کہ شاید ہندوستان کے ہاتھ کے اوپر چپیڑ ماری ہو کہ بھائی ہاں بھائی باز آ جا, نہیں تو تیری اسٹیٹس کے بیچ میں بلوا کروائیں گے اب ہم.
باقی یہاں پر آپ نے اپنے انٹرویو میں کئی سوالات جو ہے
ایک ہی سوال ہے سر میرا تو صرف ایک ہی سوال ہے چائنا کو آپ بالکل آپ صحیح کہہ رہے ہیں مگر میں نے وہ بیک گراؤنڈ بتاتے ہوئے آپ سے بات کی ہے کہ سی آئی اے ول ناٹ فار گیو اٹ ویری ایزیلی
دیکھیے میں آپ کو ایک بات ہوں یہ تو آپ بھی میں بھی ہم سب جانتے ہیں کہ اس وقت امریکہ اور اس کے جو چند اتحادی ہیں وہ پوری طرح اس کوشش میں ہے کہ چین کو کارنر کیا جائے چین کو جو تجارتی طور پہ چین جو اپنے پاؤں پھیلا رہا ہے اپنے پر پھیلا رہا ہے اس کو روکا جائے اب آپ یہ دیکھیے کہ بنگلہ دیش تو اس معاملے میں ان کی مدد کر رہا ہے بنگلہ دیش چین کے ساتھ جا نہیں رہا ہونا تو یہ چاہیے نا یہ تو امریکہ ہی کا ہے امریکہ کی انڈائریکٹلی امریکہ ہی کی مدد ہو رہی ہے اس کی مدد نہیں ہو رہی مطلب
نہیں سر امریکہ دیکھیے بنگلہ دیش ڈیپینڈ کرتا بنگلہ دیش میں ایک منٹ میں صرف وضاحت کر دوں بنگلہ دیش ہندوستان کے کندھوں کے اوپر اور نریندر مودی صاحب اور نریندر مودی صاحب ظاہر ہے رشیا کو اگر سپورٹ کرتے ہیں مگر امریکہ کو انڈیا کی فل سپورٹ چاہیے
دیکھیے کون نہیں جانتا کہ ہندوستان کو امریکہ کی پوری سپورٹ ہے بہت سے معاملے امریکہ کی سپورٹ ہے دیکھیے آپ دور نہ جائیں اور میں ایک پانڈے شکلا ایک اور جو انہوں نے اس کا مجھے پھر دوبارہ ایک ریفرنس دینا پڑ گیا ہے اس نے یہ بھی کہا ہے کہ ہمیں اس نے دو فکرے بڑے مانیشس لکھے ہیں اس نے کہا وقت آ گیا ہے کہ ہندوستان کو سوچنا چاہیے کہ امریکہ جو ہے سب سے پہلے اپنے دوستوں کو قربان کرتا ہے اور اس نے سب سے پہلے اس نے کہا آپ کا پڑوسی ملک پاکستان اس کو اس نے اس کی قربانی دی ہے یہ بھی آپ کی نظر میں ہونا چاہیے یہ اس نے اپنے آرٹیکل میں لکھا ہے اس میں اور یہ حقیقت یہ سچ ہے یعنی امریکہ جو ہے سب سے پہلے اپنے دوستوں کی قربانی کرتا ہے اپنے کام لیتا ہے اس کو کرتا ہے لیکن میں آپ کو میرا جو سٹانس یہ ہے وہ یہ ہے کہ یہ تو امریکہ کا سب سے بڑا ٹارگیٹ تو یہ چائنا ہے اس کا ٹارگیٹ اسے کیسے ٹارگیٹ کیا جائے وہ تمام طریقے سے چائنا کو جیسے آپ نے کواڈ کا نام لیا اس میں کوئی شک نہیں کواڈ کو ہندوستان میں شامل کیا اور ہندوستان کی ضرورت تھی لیکن یہ ہے کہ ہندوستان نے کواڈ کے اندر اتنا گم جوش سے قدم نہیں رکھا اسے پتا ہے کہ میں چائنا کے ساتھ مجھے نمٹنا ہے چائنا کے ساتھ میرا بارڈر ملتا ہے یہ مجھے ایسا نہ ہو مجھے استعمال کر کے وہ ایک طرف ہو جائے لیکن ہندوستان نے یہ کیا کہ بڑی چلاکی کے ساتھ باہر ان کی اپنی پالیسی ہے انہوں نے امریکہ کو استعمال کیا یورپ کو استعمال کیا وہ امریکہ کے ساتھ ان کا جو ایٹمی کلب کا ممبر بن گیا وہاں سے ان کو بہت سی برات بھی دی امریکہ کے ساتھ جو کہ پاکستان کو نہیں ہے کسی اور ملک کو نہیں ہے امریکہ یعنی ہندوستان اسرائیل کے بعد وہاں دوسرا ملک ہے جس کو امریکہ نے یہ ایکسس دیا ہے ایٹمی کلب کا جو ممبر بنایا ہے اس کو اپنے خاص طور پہ اور اس کے بعد ہندوستان اس نے ناسا کے اندر بہت بڑا حصہ دیا ہے یہ ساری باتیں بنگلہ دیش اگر ہندوستان کے سر پہ چڑھ کے کود رہا ہے تو امریکہ بھی ہندوستان میں تو امریکہ کے سر پہ بیٹھے کود رہا ہے اس لیے میری سمجھ سے یہ بات ابھی تک باہر رہا ہے میں کل کیا آپ کی بات درست ثابت ہو سکتی ہے کہ امریکہ نے کیا لیکن میں اس معاملے میں امریکہ کو میں یہ تو نہیں کہتا کہ امریکہ بے خبر تھا یہ میں یہ نہیں کہتا لیکن میرے لیے ابھی فی الحال یہ بات ہضم کرنا مشکل ہے کہ بنگلہ دیش کو انریسٹ اس نے کیا ہے
چلیے سر اب یہاں سے میں اپنے گھر کی طرف آنا چاہتی ہوں آپ کا تجربہ بہت زیادہ ہے میں نہ تو اپنے آپ کو میں تو صرف ایک عام پاکستانی انسان ہوں اور مجھے دکھ ہوتا ہے جب میں یہ دیکھتی ہوں یہ بنگلہ دیش کے اسٹوڈنٹس نے ابھی آپ نے بھی اس چیز کی آگاہی دی کہ کوٹا سسٹم جس میں مکتی باہنی اور وہ لوگ جو لڑے تھے بنگلہ دیش بنانے کے لیے ان کے لیے کوٹا سسٹم ہے تو عام آدمی نے بچے نے کہا میرا کیا قصور ہے میں پڑھ رہا ہوں اور میں آڈ جابس کرتا پھرتا ہوں وہاں پہ یہ بچے کھڑے ہوئے اور انہوں نے بالکل اپنے سینے آگے کر کے سینے پہ پولیس سے گولیاں بھی کھائیں اگر میں دیکھتی ہوں تو دس از دی فورتھ کنٹری جو مجھے نظر آتا ہے میری نالج شاید کم ہو لیبیا کے بعد سری لنکا کے بعد آج بنگلہ دیش افغانستان کا واقعہ یہ والا گزرا پاکستان کا نوجوان 67% پاکستان میں یوتھ ہے اور الیکشن ہوا الیکشن کے ریزلٹس ٹوٹل جو ریزلٹس ڈکلیئر ہوئے ریگنگ ہوئی وہ بالکل ڈفرینٹ ہیں بعض اوقات ٹرانسپیرنسی بھی بڑا معنی رکھتی ہے آپ سیکرٹ رکھیں کلاسیفائیڈ انفارمیشن میں مگر ایک طرف آپ بیک ڈور میٹنگ کرتے ہیں اور ایک طرف باہر نکل کے آپ پریس کانفرنس کرتے ہیں ہمارا سٹینس وہی رہے گا جو ہمارا تب تھا دہشت گرد ہے ٹھیک مگر اگر آپ نے اپنی یوتھ کو اگنور کیا تو وچ ڈائریکشن پاکستان از گوئنگ will they be able to take a lesson from the neighboring countries or not?
अब ये सवाल तो उनके लिए होना चाहिए जिनके लिए आप सवाल किया है, उसका मेरा भी यही सवाल हो कि क्या वो इससे सबक हासिल करते हैं या नहीं करते। इसमें कोई शक नहीं कि पाकिस्तान इस वक्त माशी तौर पर बड़ी जुबू हाली है पाकिस्तान के अंदर, और सबसे बड़ा जो पाकिस्तान के अंदर मसला बना हुआ है वो बिजली के बिल हैं, जिन्होंने लोगों की चीखें निकाल दी हैं। हर रोज टीवी खोल के देखें तो लोग ये कहते हैं मेरे घर के किराए से कहीं ज्यादा, मैं किराए घर में रहता हूं, मेरे किराए से घर के किराए से ज्यादा मुझे बिजली का बिल आ गया है। दूर न जाए खुद मेरे अपने जो मेरे बेटे बेटियां जो पाकिस्तान में हैं, मतलब उनके मुझे जो फोन मिलते हैं तो जब जो बिल भेजते हैं मतलब मैंने वो कहते हैं ये बिल आ गया हमें, हम इस ये तो हमने कभी इतनी बिजली जलाई नहीं। मतलब एक साल वो कह रहे थे कि मेरा बिजली का बिल इतना आया मुझे यूं लगता है कि सारा डिफेंस जो है ना वो मेरे घर से उसकी बिजली जा रही है। अब आप ये देखिए आईपीपी के खिलाफ जो है